أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي لا يفرغ من هو الجمود ولا يخذه الإعطاء والجود. اس كل مؤتن منتقص سواه كل معنى مذموم ما خلا وهو المنان بفوائد النعم وعوائد المزيد والقسم مختلف عليه دهر فيختلف منه الحال فلا كان في مكان يجوز عليه الانتقال.
اللهم صل على محمد وعلى محمد وعجل فرجهم. اللهم صل على محمد وعلى محمد وعجل.
والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين لا سيما على الإمام المنتظر والحجة الثاني عشر والعدل المشتهر واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه وهو أصدق القائلين: بسم الله الرحمن الرحيم ولقد كتبنا في الزبور من بعد الذكر ان الارض يرثها عباد الصالحين. صلوات پر محمد وعلى محمد.
اللهم صل على محمد وعلى محمد
وعجل فرجهم. پروردگار عالم کا بہت بڑا احسان کہ بہت سارے ایسے میسیجز جو آپ عام روٹین میں انہیں باؤنڈ کر دیتے ہیں مدارس اور درسوں کی حد تک، ان مجلسوں کی برکت سے آپ اسے ان عوام تک بھی کنوے کر دیتے ہیں جو لوگ نارملی مجالس میں آتے ہیں، مدارس میں نہیں آتے. ہمارے دو طرح کی کیٹیگریز ہیں مومنات کی. اگر آپ کسی جگہ پر ایک مدرسہ چلا رہے ہوں تو آپ دیکھیں گے مدرسے میں آنے والی خواتین کی تعداد 50 ہے، 40 ہے، 45 ہے. لیکن اگر آپ اسی جگہ پر مجلس برپا کرتے ہیں تو آپ دیکھتے ہیں 200 سے زیادہ مومنات ہیں. آپ ان مومنات سے پوچھیں مدرسے میں کیوں نہیں آئیں گی، تو ہمیشہ مدرسے کے لیے ٹائم نہیں نکل پاتا. ہم نے ایک دفعہ کراچی میں کمپین چلائی تھی کہ مدرسہ ہم شروع کریں گے، آپ ہمیں ٹائم بتا دیں. ہم نے مومنات کے سامنے پانچ آپشن رکھے. ہم نے سب سے پہلا آپشن رکھا مومنات کے پاس آپ جا کر پوچھیں کہ درس میں آئیں گی، تو کہیں گی ٹائم ہی نہیں ہے، نکلا ہی نہیں جاتا گھر سے. زہرا، آپ کو پتہ ہے کتنا بزی اسکیجول ہے، سوشل لائف ہے. آج اس کے یہاں کوئی مر گیا، آج نند کی ساس کا انتقال ہو گیا، جمعراتوں میں جا رہے ہیں، اس کے یہاں بچہ ہو گیا، وہاں جا رہے ہیں، ہمارے پاس بہت سارے کام ہیں کرنے کے لیے. اچھا، مزے کی بات ہے، عورتیں جو ہے نا وہ ان کا ٹائم پانی کی طرح ہوتا ہے، وہ اپنا راستہ خود سے بنا لیتے ہیں. جو کام ہم نے کرنے ہوتے ہیں وہ کر بھی لیتے ہیں، ایسا نہیں ہے چاہے اس کے لیے ہمیں کچھ بھی کرنا پڑے. ورنہ ہمارے پاس ٹائم لائک اے بالٹی، بالٹی سمجھتے ہیں، بالٹی کی بیس پہ اگر ہولز ہونا تو آپ ساری زندگی اس کے اوپر ٹیپ کھول کے رکھیں، وہ بالٹی کبھی نہیں بھرتی. اور ہماری بالٹیوں کے اندر بھی تین ہولز ہیں. میں نے کہا تھا شروع کی مجلسوں میں کہ ساشا کی مومنات کو وہ تین ہولز بتاؤں گی اور پھر آگے جاؤں گی، اور اب تو میرا ویسے ہی آخر کی ایک دو مجلسیں رہ گئی اور ساری زحمت سماعت ختم ہو رہی ہے. ہم نارملی جب ٹائم کی ڈیفیسٹی کی بات کرتے ہیں کہتے ہیں ٹائم نہیں ہو پاتا، ٹائم نہیں نکل پاتا. میں شیخ اعظم انصاری کی لائف ہسٹری پڑھ رہی تھی اور اس لائف ہسٹری میں انہوں نے ایک جملہ لکھا تھا کہ میں کبھی استاد کی قبر کے پاس سے نہیں گزرا مگر یہ کہ رکتا تھا اور سورہ مبارک یاسین پڑھتا تھا. جب میں نے یہ جملہ پڑھا تو میرے ذہن میں خیال آیا کہ کبھی وادی السلام جاتے ہوں گے، آپ نے دیکھا ہے حرم کے قریب ایک قبرستان ہے نجف کا معروف قبرستان وادی السلام، وہاں جا کر استاد کی قبر پر ایک یاسین پڑھ لی، کون سا بڑا کام کیا. لیکن بعد میں پتا چلا استاد کی قبر جو ہے وہ حرم کے صحن میں تھی اور دن میں چار دفعہ شیخ اعظم کا وہاں سے گزرنا ہوتا تھا. میں نے کہا لوگ اپنے ماں باپ کی قبروں پر بھی اتنا ریگولر نہیں جاتے ہوں گے جتنا وہ استاد کی قبر پر جاتے تھے. لیکن اصل چیز کیا ہے، جو لوگ اچیور ہیں، ہائی اچیور ہیں، مثال اب میں دوں گی نا یہ وہ ممتاز محل اور غور شاہ والی مثال ہو جائے گی، لیکن اگر آپ دین کے ہائی اچیور لیڈیز کو دیکھنا چاہیں اور دنیا کے ہائی اچیور لیڈیز کو دیکھنا چاہیں، دونوں کے اندر کچھ چیزیں سیم ہیں. میں دنیا کی آپ کو ایک مثال دوں، مارگریٹ تھیچر، یو کے کی ایکس پرائم منسٹر گزری ہے، یونائٹیڈ یعنی برطانیہ کی. میں اس کی لائف ہسٹری پڑھ رہی تھی، میں سوچ میں پڑ گئی یہ بھی تو ایک عورت تھی
اس نے بھی تو اپنی لائف کو اپنی زندگی کو گزارا. اور بہرحال جب مر گئی, مرنے سے پہلے اسے آئرن لیڈی کا ٹائٹل ملا تھا, اور اس ایریا میں جہاں پر وہ بیچاری کا آفس تھا, گھر تھا, وہاں پر انہوں نے مارگریٹ تھیچر کے ساتھ نامینیٹ کر دیا. اور اگر آپ آخرت کی طرف جا کر دیکھیں تو آمنہ بنت الہدیٰ جیسی خواتین بھی ہیں, یا علامہ مسجد سے لہرامہ کی بیٹی آمنہ بیگم جیسی خواتین بھی ہیں. یعنی دنیا کی ہائی اچیور لیڈیز ہوں یا دین کی ہائی اچیور لیڈیز ہوں, اگر آپ ان دونوں کی زندگی کو جانچیں گی نا تو ان کی پہلی پرائیورٹی کیا ہے. پہلی پرائیورٹی جس چیز کو ایم بنا لیتی ہیں, اس ایم کی خاطر بھاگتی ہیں بھاگتی ہیں بھاگتی ہیں, اسٹرگل کرتی ہیں, حتیٰ کہ مر جاتی ہیں. اور بالآخر اینڈ ہم سب کا آنا ہے, چاہے انسان کافر ہو, چاہے مومن ہو, چاہے مسلمان ہو. اللہ نے ہمیں لگی بندی زندگی دی ہے, 60, 65, 70 کے بعد تو خود میرا خیال ہے انسان کا اپنا بھی جینے کا دل نہیں کرتا. بیماریاں اتنی لگ جاتی ہیں انسان کو, ڈائننگ ٹیبل پہ 1000 نعمت پڑی ہے, گلاب جامن کھائیں گے نہیں, شوگر پھر کنٹرول نہیں ہوگی, یہ تھوڑا سا تلا ہوا پراٹھا کھا لیں, کولیسٹرول ریڈ لیول تک پہنچ گیا ہے کیسے کھا لیں, فلانی چیز کھا لیں فلانی بیماری ہے, فلانی چیز کھا لیں بلڈ پریشر شوٹ اپ کر جائے گا. تو آفٹر 70 زندگی میں لذت نہیں ہے. ابھی جو ہمارے پاس لمیٹڈ زندگی ہے اس سے ہم نے کیسے گزارنا ہے. اب تین ڈیفیسٹیز کی طرف جاؤں اور میرے ذہن کے اوپر ایک اور تلوار بھی لٹک رہی ہے, اسے آپ کی خدمت میں بیان کروں. پہلی چیز جو ہمارا بہت زیادہ ٹائم لیتی ہے وہ ہے ٹی وی. مجھے نہیں معلوم, میں نے 2004 کا ایک سروے پڑھا تھا, پاکستان میں نارمل گھریلو خواتین 3 سے 5 گھنٹے روزانہ ٹی وی دیکھتی, 3 سے 5 گھنٹے. اور میں نے محسوس کیا ہے کہ جب میں 2006 میں موو ہوئی کراچی, لوگوں نے اگر ایک مٹر کی جیسی سبزی بھی بنانی ہوتی ہے نا تو ٹوکری گود میں لے کر ٹی وی کے آگے بیٹھ جاتی ہے, چلو ساتھ ساتھ مٹر بن جائیں گے. ہم یہ نہیں سوچتے کہ ہماری کنسنٹریشن جب ڈیوائڈ ہو جاتی ہے نا تو ہاتھوں کی سپیڈ میں بھی فرق آ جاتا ہے. ایک وقت میں اگر آپ ایسی مٹر بنا رہے ہیں تو آپ فاسٹ ہیں, ممکن ہے 20 منٹ میں بن جائیں, اور اگر آپ ٹی وی کے آگے بیٹھ گئے تو 40 منٹ تک جہاں کوئی نماز والا سین آیا ہاتھ رک جاتے ہیں اور ہماری آنکھیں کنسنٹریٹ کرتی ہیں. ہم ٹی وی دیکھتے ہیں, ٹی وی ہمارے ساتھ قبر میں جائے گا, اور خدا ہم سے ٹی وی کے ڈراموں کے ایپیسوڈ کے بارے میں سوال کرے گا. اوبیسلی ہم سب جانتے نہیں ہیں, لیکن ہمارا بہت زیادہ, آپ کسی مومنہ کو ہم کبھی کبھی قضا نمازوں کے لیے بہت موٹیویٹ کرتے ہیں, اپنی قضا نمازیں ختم کرو اس سے پہلے کہ تمہاری نماز پڑھی جائے. تو خواتین کی زبان پر ایک ہی جملہ ہوتا ہے, زہرا ٹائم ہی نہیں ہے. میں نے کسی مومنہ سے کہا کتنی دیر لگتی ہے قضا نمازوں کو پڑھنے میں, میکسیمم 20 منٹ, ایک دن کی قضا نماز میکسیمم بول رہی ہوں, ورنہ ہم لوگ جو جماعت سے کرواتے ہیں اپنے بعض مراکز میں 18 منٹ میں قضا نمازیں ختم ہو جاتی ہیں ایک دن کی. ہم ایٹ لیسٹ ایک دن کی قضا نماز پڑھ سکتے ہیں؟ نہیں پڑھتے, کیوں؟ ٹائم ہی نہیں ملتا. میں نے کہا نا اس دن ماسک میں اناؤنس کیا تھا نا, ابھی میں بول رہی ہوں, آپ میں سے بہت سارے سوچوں گے پچھلی نماز آیات پڑھ ڈالوں, یہ بس 12 دن گزر جائے, ملیانی بھی چلی جائے, تھوڑا رش بھی کم ہو جائے مجلسوں کا, پھر ٹائم ہی ٹائم ہے عزیزہ نے مناف, مطمئن ہے اگر شیطان نے ہمیں اس ٹائم کو اویل کرنے دیا. ہم ٹی وی کے لیے ٹائم نکال لیتے ہیں بہتے پانی کی طرح, چلتے پھرتے دیکھ لیتے ہیں, ایک منٹ منہ میں برش ہے دیکھ لیں, ارے صبر کرو. میں نے دیکھا ہے اول وقت نماز کا ہو چکا ہے, مصلی بغل میں ہے, مفاتی ہاتھ میں, یہ ایک سین دیکھ لو, ابھی بریک آئے گا نا, اس بریک میں نماز پڑھ لیں گے. نماز ہماری ایسی اسٹینڈرڈ کی, بس پہلا ہول ہمارے ٹائم کا, جہاں ہماری ماؤں کے پاس 8-8, 9-9 بچے تھے, گھر کے سارے کام تھے, اور گھر میں اکثر سینئر سٹیزن ایسے تھے, ایک گھر میں ایک بیمار ہے, 2 بوڑھے ہیں, ان سب کو لک آفٹر بھی کرنا ہے, اپنی نماز بھی پڑھنی ہے, اپنی اللہ کو بھی یاد کرنا ہے, پڑوس وڑوس کا حال بھی پوچھنا ہے, بیماروں کی عیادت کے لیے بھی جانا ہے. کیسے مینج کرتی تھی ٹائم کو؟ ان کے پاس ٹی وی نہیں تھا. اب دوسری ڈیفیسٹی کی طرف آ جائیں, جو چیز ہماری زندگی کے اندر اتنا بڑھ گئی ہے, اتنا بڑھ گئی ہے کہ سبھی کبھی میں سوچوں اب عورتیں آکسیجن کے بغیر رہ سکتی ہیں, اب عورتیں کھائے پیے بغیر اپنے آپ کو چلا لیتی ہیں, چائے کے کپ پہ ایک دن سارا دوڑتی رہیں گی لیکن واٹس ایپ نہ ہو ہاتھ میں, سیل فون, ٹیلی فون مسلسل چل رہا ہے, جنازے پہ ہم, میں نے کہا نا ہم غسل دیتے ہیں محسوس کرتے ہیں, میت کو سیدھا کرنے کے لیے ہم بلا رہے ہیں, پلیز ادھر آئے, ذرا آپ تھوڑا سا اس کو پکڑے, ہم ٹرن کر لیں, ایک منٹ دہرا پر ریپلائی کر کے آئے, جدھر جدھر میں ادھر ادھر میرا وائی فائی. اسمارٹ سیل فونس کی یہی تو خصوصیت ہوتی ہے, وہ راؤٹر کے محتاج نہیں ہے, ان کے اپنے اندر نیٹ کے پیکیجز ہیں, کتنا اچھا ہے, میں ساری دنیا کے ساتھ ٹچ میں ہوں. کبھی میں نے سوچا اللہ کے ساتھ ٹچ میں ہوں؟ یہاں پر سگنل اچھے نہیں آتے, خود میں کبھی بعض اوقات مونا کے بچیوں کو بولتی ہوں اس کمرے میں سگنل نہیں آتے, اچھا سگنل کہاں آتے ہیں؟ کہیں ہم نے محسوس کیا اللہ کے ساتھ ہمارے سگنل کہیں ویک ہیں؟ سید الشہداء کے ساتھ ہمارے سگنل ویک ہیں؟ ہمارے دل کے اندر وہ خوف خدا, وہ خوف آخرت رہا ہی نہیں. ہمارے پاس ہر کام کے لیے ٹائم نکلے نہ نکلے, صبح اٹھتے ہیں واٹس ایپ کے اوپر کتنے میسیجز آئے ہیں, یہ بہت نیسیسری ہے. گویا ہم ناؤز بلا یہاں پر ایمبولینسیں چلا رہے ہیں, اور اگر ہم واٹس ایپ چیک نہیں کریں گے دنیا اور زمین اور آسمان سب ایک ہو جائے گا. ٹیلی فون آلویز ہمارے پاس, ٹیلی فون کے لیے ٹائم ہے, تسبیح کے لیے ٹائم نہیں نکلتا, زیارت عاشورہ پڑھے کتنی دیر لگتی, سات منٹ, سات منٹ سے زیادہ نہیں ہو, صدیقہ روز پڑھتی ہے نا, آپ شاپ واچ لگا لیں, سات منٹ نہیں تو آٹھ منٹ, اکیلے میں پڑھتے ہیں تو ممکن ہے چھ منٹ میں بھی ختم کر ڈالے, زیارت عاشورہ روز پڑھے, مستجاب الدعوات ہو جائے گا. ایک سال اگر کوئی ریگولر زیارت عاشورہ پڑھتے نا, دعا نہیں کرتا مگر خدا قبول کرتا ہے, حدیث قدسی ہے زیارت عاشورہ, معصوم کے الفاظ نہیں ہے. لیکن ہمارے پاس پڑھتے ہیں یہ بارہ دن, دیکھیے گا روز پڑھیں گے, دن میں بازو کا دو دفعہ پڑھیں گے, صبح کی مجلس میں اگر ہو گئی ویٹ اینڈ گڈ, شام کی مجلس میں تو ہو ہی رہی ہے. زیارت عاشورہ پڑھتے ہیں, پڑھتے ہیں بارہ دن کے بعد, بائے بائے میری اور آپ کی چھٹی, مولا بہت ہم نے آپ کے لیے ایفرٹس کر لی, لیکن ہمارے پاس سیل فونز کے لیے آلویز ٹائم ہے. اچھا سیل فونز پہ بھی دو کیٹیگری ہیں, ایک وہ کیٹیگری ہے جس کے ساتھ کانٹیکٹ میں رہنا نیسیسری ہے, لائک ماں, بہنیں, خالائیں, پھوپھیاں, چچا, ماموں, بھائی, اس کیٹیگری کو ہم نے پینڈنگ میں ڈالا ہوا ہے, اور ہمارے پاس ایک لاٹ ہے فرینڈز کا, گروپ بنے ہوئے ہیں, صبح اٹھتے ہیں اس سارے گروپ کو خبر دیتے ہیں, فیس بک, کیا میں اس کی فضیلت پہ تقریر کروں, وائبر, اب تو اتنی چیزیں نکل گئی ہیں کہ ہر دوسرے دن ایک اشتہار آتا ہے, بس زندگی کے اندر یہی رہ گیا ہمارے پاس, ان کاموں کے لیے ہمارے پاس بہت وقت ہے, باقی کاموں کے لیے ہم نکال, کبھی کبھی ہم اپنی صحت کو نقصان پہنچا لیتے ہیں, ڈاکٹر سے اپوائنٹمنٹ لینے کا ٹائم نہیں ملا, سارا دن اس سے نکل ہی گیا, پتہ ہی نہیں چلا. تیسری چیز ہماری نیند. اب ایک حدیث قدسی پڑھوں اور آج کے موضوع کی طرف چلی جاؤں. اے فرزند آدم, سونا قبر کے لیے چھوڑ دے. ہم نے قبروں میں سونا یا نہیں سونا؟ قبر میں اس وقت سکون سے سوئیں گے جب دنیا میں ہم نے اپنے کوئی اچھے کام کیے ہوں گے, ادر وائز ہم ہیں اور اللہ. میں نے ایک مولانا کی تقریر سنی تھی, کہا ممکن ہے 400,000 سال کی برزخ ملے, 400,000 سال سنتے, اچھا برزخ کی کسی نے گارنٹی بھی نہیں دی, کوئی معصوم ایسا نہیں جو آپ کو برزخ کی گارنٹی دے. امام صادق, امام باقر, امام کاظم, آئمہ, ہر امام بار بار کہتا ہے دیکھو ہم تمہارا محشر میں ساتھ دیں گے, میدان قیامت پہ ساتھ دیں گے, پل صراط پہ ساتھ دیں گے, میزان پہ ساتھ دیں گے, آراہ پہ ساتھ دیں گے, مرصاد پہ ساتھ دیں گے, لیکن برزخ تم جانو, تمہارے نام اعمال جانے, برزخ تم جانو, تمہارا نام اعمال جانے. اب ہم اس نام اعمال کے اندر کچھ لے کر جانا ہے. میں زندگی کی جانے والی کوتاہیوں کو دو حصوں پر, میں نے نہیں تقسیم کیا, علماء نے کیا ہے. پہلی کوتاہی واجبات جانی, جانی واجبات کی مثال میں نے آپ کو دے دی, قضا, روزے, کتنی آرام سے چھوڑ دیتی ہیں. اور آپ کو بتایا اگر کوئی شخص پہلی مرتبہ جان بوجھ کر وداؤٹ اینی سالڈ ریزن ماہ مبارک رمضان کا روزہ توڑ دے, اسے 25 تازیانے لگائے جائیں گے, دوسرے پر پھر 25 تازیانے, تیسرے پر پھر 25 تازیانے, چوتھے پہ فقہا کہتے ہیں اسے قتل کر دو, یہ شخص اس لائق ہی نہیں کہ زندگی گزار سکے. قضا روزے ہیں, کب کریں گے؟ اب تو دیکھیں دن کتنا چھوٹا ہو گیا, 6 بجے کے لگ بھگ مغرب کی اذان ہے, ورنہ اسی ماہ مبارک رمضان میں کینیڈا کے مومنین نے 17-17 گھنٹے کے روزے رکھے. مجھے احساس ہے ماہ مبارک رمضان اب گرمیوں کی طرف آ رہا ہے, لیکن ایسا کوئی بڑا پرابلم نہیں ہے. قضا روزے ہماری گردنوں پر ہیں, ادا ہو جائیں گے انشاءاللہ, کہیں نہ کہیں تو ہم ٹائم نکال لیں گے. بڑھاپے میں آپ کے خیال میں ہم روزے رکھنے کے قابل رہیں گے؟ جب جوانی میں جو کام نہیں کیا جاتا نا, بڑھاپے میں بالکل بھی نہیں کیا جاتا. قضا, نمازیں اور بہت سارے واجبات, مثال کے طور پہ خواتین کے پاس بہت دفعہ اتنا گولڈ ہوتا ہے, دیکھیں گولڈ سیل آؤٹ کر کے حج پہ جانا واجب نہیں ہے, لیکن اگر میرے پاس کچھ ضرورت سے زیادہ ہی گولڈ ہے, میرے پاس شیئرز ہیں, شوہر نے ایسی محبت میں آ کے کوئی ایک چھوٹا سا پلاٹ گفٹ کر دیا, اب یہ جو چیزیں میرے پاس آ رہی ہیں, میرے پاس مالی استطاعت ہے, میری پہلی واجب ذمہ داری حج ہے. ہم نہیں کرتے, بچے چھوٹے ہیں, کتنا اچھا بہانہ ہے نا, بچے چھوٹے ہیں حج نہیں ہو سکتا, بچی شادی کے قابل ہے, حج نہیں ہو سکتا, میں ذرا سا اپنے میاں کے بغیر نہیں جاؤں گی, کیسے جاؤں گی حج پہ؟ آپ کے خیال میں یہ میاں قبرستان میں بیٹھ جائے گا دفن کرنے کے بعد, اور بیٹھ جائے گا کہ میرے بغیر کہیں نہیں جاتی تھی, تو اللہ کے گھر نہیں گئی, اب یہ یہاں بیٹھی ہے, میں اس کو چھوڑ کے کیسے چلا جاؤں؟ بیٹا آپ فکر نہیں کریں, سوئم کی مجلس میں ساتھ ساتھ پلان کرنا ہوگا. آنے والی خواتین میں کوئی اس قابل ہے کہ میں اختصانی کر لوں؟ حقیقت ہے, دیٹس اے بٹر فیکٹ. اگر میں غلط کہہ رہی ہوں تو آپ مجھے ڈینائی کر سکتے, نہیں دے رہے, ایسا نہیں ہے. شوہر بہت محبت کرتے ہیں, یہ اولاد. علامہ مجید علیہ الرحمہ نے جب ملا صالح معظم درانی اپنے داماد کو آ کر کہا تھا نا, کہا تھا میں نے اپنی اولاد کی میری روح پیر پکڑتی رہ گئی, مجھے چھوڑ کے کہاں جا رہے ہو؟ دنیا میں تو یہ اولاد بہت محبت کرتی ہے. ہم اللہ کا شکر کرتے ہیں پروردگارا اولاد اتنی کیئرنگ ہے. سم ٹائم ہمارے کراچی میں بھی بجلی کا ایشو ہے, ممی کے کمرے میں نہیں صرف باتھ روم میں بھی USB کا, اس کا UPS کا کنیکشن دیں, ممی اندھیرے میں کیسے واش روم جائیں گی؟ خدا نخواستہ گر جائیں گی. سیل فون ہی خریدتے نا بچے گفٹ کرنے کے لیے مدرس ڈے پر یا شادی کی سالگرہ پر یا برتھ ڈے پر, تو پہلا سہولت جو دیکھتے ہیں نا اس کے اندر ٹارچ ہو. ممی آپ کو اندھیرے سے ڈر لگتا ہے, یہی ماں قبر کے اندھیروں میں سو جائے گی, یہی بیوی قبر کے اندھیروں میں سو جائے گی, یہی بہن یہی بیٹی جتنے بھی محبت کرنے والے سب کے سب قبرستان کے دروازے پر. اس کے بعد کیا ہم قبرستانوں میں جا کر قبریں کھنگالتے ہیں؟ نہیں. لیکن جانی عبادتوں کی ایک لسٹ ہے, حج کیوں نہیں کیا؟ وہی بات نا, ابھی شوہر کے پاس بھی اتنا ہو جائے کہ میں بھی کر لوں وہ بھی کر لے. اچھا یہ دونوں کا ساتھ جانا, وہاں جا کر ہم نے کیا کرنا ہے؟ آپ نے حج کرنا ہے, آپ پر واجب ہو گیا, آپ اللہ کا نام لے چلی جائے. اور الحمدللہ اب تو سہولیات ہیں, پرانے زمانے میں لوگ کیسے حجوں پر جاتے تھے, ہم کس طرح سے ہر جگہ جانے کے لیے ہماری سیٹنگز ہو جاتی ہیں. سمر ویکیشن میں کہاں کا پلان کریں؟ تھائی لینڈ چلے, وہاں کے بیچ واؤ ایکسیلنٹ. یا آنکھوں کے جو گناہ نہیں ہوئے وہاں جا کر ہو جائیں گے. بقول علامہ اقبال کے سدھارے شیخ کعبہ کو ہم انگلستان دیکھیں گے, وہ دیکھیں خدا کا گھر, ہم خدا کی شان دیکھیں گے. ہم خدا کی شان دیکھنے کے لیے ہمیشہ تیار ہیں, لیکن جب حج کی باری آئے گی, جب کسی عبادت کی باری آئے گی, جب اب میں دوسری عبادتوں کی کیٹیگری کی طرف آؤں, دوسری عبادتوں کی کیٹیگری مالی واجبات. میں صرف تین مثالیں دوں گی, مجھے احساس ہے تین مثالوں سے زیادہ آپ ہضم بھی نہیں کر پائیں گی ڈائجسٹو سسٹم میں, تین سے زیادہ روح کے ڈائجسٹو سسٹم میں نہیں مثالیں سمائیں گی. پہلی مثال, ہم نے بچپن میں کچھ روزے بالغ ہونے کے بعد چھوڑے, اب یاد آتا ہے گریڈ فور میں تھے, مثال کے طور پہ, میں نے نہیں ایسا کوئی کام کیا, مثال کے طور پر گریڈ فور میں تھے, اسکول میں گئے, کسی کا روزہ نہیں تھا, تم نے روزہ رکھا ہے, ارے اللہ اس کی امی کیسی ہے, اس کو روزہ رکھواتی تو بہت چھوٹی ہے ابھی تو. اور ہمارے پاکستان ہندوستان کے کلچر میں ایک چیز ہے کہ جب تک گرلس کو پیریڈس نہیں آتے انہیں بالغ تصور ہی نہیں کیا جاتا. 9 سال کمپلیٹ ہو گئے, اللہ نے مجھ پر روزے رکھ دیے, یہ تو بہت کمزور ہے. جس خدا نے پیدا کیا وہ جانتا ہے کتنی طاقت دی ہے, کتنی ہمت دی ہے. عزیزہ نے من, میں ماؤں سے کہتی ہوں تم ایک ماں ہو, وہ 70 ماؤں سے زیادہ پیار کرنے والا ہے. میں نے لوگوں سے بھوک سے مرتے ہوئے دیکھا ہے, خودکشی کر کے مرتے ہوئے سنا ہے, جلتے ہوئے مرتے ہوئے سنا ہے, ڈوب کے مرتے ہوئے سنا ہے, کسی کو روزے کے عالم میں روزہ لگنے سے مرتے ہوئے نہیں سنا. آپ نے سنا کوئی شخص روزہ اتنا لگا تھا مر گیا؟ نہیں مرے گا وہ شخص, خدا کی راہ میں کھڑے ہیں ہم. ہم نے روزے, کچھ روزے ایسے ہیں میموری کو ریکال کرے, ایسے جان بوجھ کے بس پانی پی لیا لڑکیوں کے کہنے میں آ کر, تھوڑا سا سموسا کھا لیا کینٹین کا سب کے کہنے میں آ کر, تھوڑا سا برگر کھا لیا سب کے کہنے میں آ کر. مجھے سمجھ میں نہیں آتا سب اگر ہمیں کہیں کہ بیٹھ جاؤ گھر کے بیک یارڈ میں چھوٹی سی قبر کھود لو, روز اس پہ ایک قرآن پڑھو, پڑھیں گے؟ نفیسہ خاتون چھٹے امام کی بہو, جناب احساق کی زوجہ, مدینہ میں بیاہی گئی ہیں, بنو ہاشم کے گھر کا ایک حصہ بنی, البتہ ان کا اپنا سلسلہ نسب امام حسن تک جاتا ہے جناب نفیسہ خاتون کا. مصر پہنچی, اپنے گھر میں اپنی قبر کھود کے رکھی تھی, قبر کھود کے روز اس میں ایک جز قرآن کا پڑھتی تھی, اور بہت عرصے سے روزے میں جا رہی تھی. جب آخری وقت آیا نا تو روزے سے تھی, ایسا لگا کہ اب جان کنی کا عالم ہے. کنیز پانی کا برتن لے کر آئی کہ مالکن آپ تھوڑا سا پانی پی لیں. کہا وائی ہو تم پر, میں کئی سال سے خدا سے دعا کرتی تھی, خدا جب تجھ سے ملوں تو میں حالت روزہ سے ہوں, اب جب میں محسوس کر رہی ہوں جان نکل رہی ہے, جو تم چاہتی ہو کہ میں اللہ کے ساتھ کیے ہوئے اس وعدے کو توڑ دوں. مصر والے جب ان کا انتقال ہوا تو ان کے شوہر کے پاس آئے, کہا جنازہ کہاں لے کر جا رہے ہیں؟ کہا ہمارا بنو ہاشم کا پورا سیٹ اپ ہے. ایک صلوات پڑھے محمد علیہ جو مصر کے مردوں اور مرد اور خواتین سے آئے جناب صاحب کی خدمت میں اور آ کر کہا کہ آپ اس مومنہ کو یہیں چھوڑ دیں, یہیں دفن کر دیں. جب یہ زندہ تھیں بابرکت تھیں, مرنے کے بعد بھی ان کی برکت رہے گی. جو واقعی جن کے پاس, ان کے پاس سیل فون نہیں تھا نا کہ قرآن کے لیے وقت نکل آئے گا آٹومیٹیکلی جتنا ہم دیتے ہیں. آپ بھی گھر جا کر ایک دم ایسٹیمیٹ تو نکالیں کتنا ٹائم اسپینڈ کرتے ہیں ہم اس کے ساتھ. بعض وقت بچہ بےچارا آوازیں دے رہا ہوتا ہے, ایک منٹ صبر کرو, پہلے میں دور بیٹھے ہوئے شخص کو ریپلائی کر لوں, تم تو پاس کیوں نا, پھر بعد میں دیکھی جائے گی. और वो बेचारा भूल भी जाता है कि उसने माँ को आवाज किस काम के लिए दी। लेकिन बहरहाल अब दूसरी कैटेगरी, पहली चीज रोजों के कफारे, वो रोजे जो हमने जानबूझकर तोड़ दिए, खोल दिए, किसी के कहने में भी आकर खोले हैं, जरा सी कमजोरी महसूस हुई और हमने रोजा खोल दिया। अब कोई बात नहीं, इस रोजे के बदले में शरीयत आपसे तीन तकाजे करती है। पहला तकाजा तौबा का, दूसरा तो तकाजा उस रोजे की कजा को रखा जाएगा, और तीसरा उस रोजे का कफारा दिया जाएगा। ये पहली कैटेगरी। दूसरी कैटेगरी की तरफ आए, खुम्स। हम बाय नेचर ऐसे लोग हैं, हमें चीजें संभाल के रखने की बहुत आदत है। पाकिस्तान गए आप जाए, मैंने कहा ना परदेश में रहने वालों के लिए बड़ा होता है, जब हम पाकिस्तान जाते हैं अंधाधुंध कपड़े बनवाते हैं, बनवा तो लिए हमने, 6 सूट ऐसे हैं जो नेक्स्ट ईयर तक पहने ही नहीं गए। अब ये 6 सूट जो मैंने संभाल के रखे हैं, सूटकेस में रखे हैं, बैग में रखे हैं, कवर्ड में रखे हैं, इन सूटों के खुम्स का कोई हिसाब किताब है? शतीता, आप में से जिन मोमिनात ने ईरान की ज्यारतें की हैं, सातवें इमाम की वो जलीलुल कद्र मोमिना उस जमाने की कि जिन्हें एहसास था, एक सलावत पढ़े मोहम्मद वाले मोहम्मद, जनाब शतीदा। बहरहाल इस माइक को छोड़ दे, इसके हाल पर मसला नहीं है, कुछ ना कुछ तो बिलाखरे हो जाए। की बहस में नहीं जाना चाहती, सिर्फ एक रिवायत, जमाने के इमाम का जुमला, मलऊन है वो शख्स जो हमारे एक दिरहम को अपनी मर्जी से खर्च करे। हमारी गर्दनों पर इतना ड्यू हो जाता है, बाजूकात हम एक सेट खरीदते हैं, बाजूकात मैं महसूस करती हूँ नेकलेस पहन ली, अंगूठी पहन ली, इयररिंग पहनने की नौबत ही नहीं आई, पड़ा हुआ है। एक अबाया और शैला खरीदा, अबाया पहन लिया, शैला नहीं पहना, पड़ा हुआ है घर में। हजारों चीजें ऐसी निकल आएगी जिन पर खुद वाजिब है, और औरतें कहती हैं ये मर्दों का दर्द सर है, मर्द कहते हैं मैं तो सारा घर तुम्हारे हवाले कर दिया जीजम। अब पुलिस राज पर दोनों ही पकड़े जाएंगे, और फिर हम वहां पर कहेंगे इस परचम के साए तले हम सब एक हैं जब अजाब इलाही नाजिल होगा। तीसरी और आखिरी मिसाल, मैंने परसों की मजलिस में रद्द मजालिम का एक छोटा सा लफ्ज कहा था। हम जिंदगी में अनजाने में और जाने में, बालिग होने से पहले और बालिग होने के बाद, कभी ना कभी किसी शख्स को माली नुकसान पहुंचाते हैं। हम जिंदगी में जाने अनजाने, बालिग होने के बाद, बालिग होने से पहले, किसी न किसी को माली नुकसान पहुंचाते हैं। मिसाल के तौर पे मैंने कराची की एक मिसाल बनाऊं, हम शादी में गए, हमारे हाथ में कोल्ड ड्रिंक आई, कोल्ड ड्रिंक हमारे हाथ से गिरी और टूट गई। उस वक्त इतने सारे मेहमान होते हैं ना, पता ही नहीं चलता वो कोल्ड ड्रिंक गिरी टूट गई, हमने वेटर को इशारा किया, उसने आकर उसको समेटा और चला गया। ये कोल्ड ड्रिंक तोड़ने वाला कौन था? मैं। इस कोल्ड ड्रिंक का हिसाब है, मैं आपको एक छोटा सा वाक्य सुनाऊं और फिर रद्द मजालिम को आगे ले जाऊं। नजफ अशरफ के खतीब हैं हरम के, अब खतीब है इसका मतलब बड़े मोमिन मुत्तकी किस्म के आदमी हैं। इन्होंने एक दफा नजफ में हरम के मिंबर से एक जुमला अनाउंस किया, अय्युहन्नास हक्कुल्लाह से डरो, हक्कुन्नास से बहुत ज्यादा डरो। अल्लाह की जो वाजिबात है ना, मुमकिन है वो कहीं हमें माफ कर दे, कोई बात नहीं मेरा बंदा है, गुनाहगार है, भूल जाता है, चूक जाता है, हम सारा दिन गुनाह करते और वो सारा दिन हमें माफ करता है, लेकिन जो बंदों के हक है हमारी गर्दन पर। और ये कहते हुए नजफ के आलिम ने अपना वाकया सुनाया, कहा कि मैं जब रोज हरम नमाज पढ़ाने के लिए आता था, इतने साल से हरम का खादिम हूँ, नमाज पढ़ाने के लिए आता हूँ, थोड़ी देर तकरीर करता हूँ, चला जाता हूँ। कहा एक दिन मैं वहां से अपने घर से निकला, जैसे ही हरम के करीब पहुंचा, रास्ते में एक कसाब था, उस कसाब ने मुझे रोक लिया, कहा मौलाना मैंने आज ताजा बकरा जिबा किया है, आप गोश्त लेंगे? मैंने कहा लूंगा जब मैं वापस जा रहा हूँ हरम से नमाज पढ़ाकर। तो उसने कहा कि आप खरीद लें गोश्त जितना आपको चाहिए। कहा मैंने उसे कहा 2 दिरहम का गोश्त निकाल दो, तोल दो ताकि मैं इसे ले जाऊं घर। कहा जब उसने गोश्त तोला तो मुझे ख्याल आया, मैं तो जब नमाज पढ़ाने निकला था, बहुत दफा ऐसा होता है इंसान अगर कहीं बहुत करीब में रह रहा होता है और किसी रूटीन के काम के लिए निकलता है, वॉलेट और बैग वगैरह जैसी चीजें नहीं लेता। कहा मैंने महसूस किया मैंने मेरे पास तो कोई पैसा ही नहीं है, मैं तो नमाज पढ़ाने के लिए घर से निकला था। मैंने सेवती से कहा, कसाई से, कसाब से कहा थोड़ी देर रुक जाओ, मैं घर जाता हूँ और पैसे लेकर आता हूँ, फिर गोश्त उठाता हूँ। उसने कहा मौलाना साहब आप तो रोज आते जाते हैं, इतने शक्ल से मोमिन आदमी लगते हैं, आप रहने दे कोई बात नहीं, आप जब कल आएंगे कल आप मुझे पैसे दे। رہنے دیجیے گا, لیکن آپ گوشت لے کر چلے جائیں. میرے بھی دل میں خیال آئے کہ واقعی میرا تو روز کا گزر ہے, مجھے کیا فرق پڑتا ہے, ابھی نہیں دوں گا کل دے دوں گا. یہ جو کل والا معاملہ ہے نا, یہی غلط ہے. قضا نمازیں کل, نماز آیات کل, روزوں کی قضا کل, یہ کل آئے گا ہم نہیں جانتے. یہ جملے کہے مولانا صاحب نے, دو درہم کا گوشت اٹھایا گھر چلے گئے, یقیناً بیگم نے پکا کر کھلا بھی دیا ہوگا. گھر پہنچنے کے بعد انہیں نزلہ, کھانسی اور زکام ٹائپ کی تھوڑی سی شکایت تھی. دو تین دن حرم نہیں جا سکے, نماز کے لیے نہیں جا سکے. جب انسان کی واقعی طبیعت اپسیٹ ہوتی ہے تو کوئی نہ کوئی سبسٹیٹیوٹ ارینج کیے ہوئے ہوتے ہیں بڑے پلیٹ فارمز نے, کوئی دوسرے مولانا آتے رہے نماز پڑھاتے رہے. تین چار دن کے بعد جب نماز پڑھانے کے لیے نکلے نا, تو جیسے وہاں پر پہنچے جہاں وہ قصاب تھا, دیکھا وہ بالکل سارے کا سارا وہ جو کارڈ ہے وہ خالی ہے. ساتھ والے دکانداروں سے پوچھا, یہ کہاں گیا قصاب, میں نے اس کے دو درہم دینے. کہا مولانا صاحب آپ کو نہیں پتا, یہ لوگ تو خانہ بدوش ہیں, چھوٹے چھوٹے سے ٹاؤنز میں رہتے ہیں, بھیڑ بکریاں پالتے ہیں, جب ان کی بھیڑ بکریاں زیادہ ہو جاتی ہیں تو یہ شہروں کا رخ کر لیتے ہیں, شہروں میں آ کے اپنے جانوروں کو سیل آؤٹ کرتے ہیں. جب ان کے جانور ختم ہوتے ہیں واپس اپنے انہیں علاقوں میں واپس چلے جاتے ہیں. مولانا صاحب نے سر پکڑ لیا, اب میں ان دو درہموں کا کیا کروں. کہا وہ لوگ تو چلے گئے, وہ لوگ تو خانہ بدوش, ان کے جانور ختم ہو گئے. مولانا صاحب آئے, نماز شماز پڑھائی, بات ختم ہو گئی. آ کر گھر میں رات کو جب لیٹے ہیں, خواب میں دیکھا میدان محشر ہے. میں کبھی کبھی دعا کرتی ہوں خدا ہم سب کو ایک دفعہ ایٹ لیسٹ خواب میں میدان محشر سن چکا. احساس و نفسا نفسی کسے کہتے ہیں, یوم یفر المرء من اخیہ و امہ و ابیہ و صاحبتہ و بنیہ. قرآن کی آیات بھی ہیں, مناجات امیر المومنین کے جملے بھی ہیں. قیامت کے دن یوم یفر المرء من اخیہ, انسان اپنے بھائی سے کتنا پیار ہے. جب حضرت عباس کلام اٹھتے ہیں نا, بہنیں بھائیوں کے لیے بہت شدت سے دعا کرتی ہیں. اگر جسمانی بیماری میں خدا ٹال دے, فائنینشیل پرابلم میں خدا ٹال دے, گھر کی کسی مصیبت میں خدا ٹال دے, اور واقع خداوند عالم ٹال دے الہی آمین, لیکن بہنیں بھائیوں سے, بھائی بھائی سے فرار کرے گا. وہ امی ہی وہ ابھی ہے قرآن. ابھی ماں باپ کی ذرا سی تکلیف کی خبر آتی ہے, کیسے بے چین ہو جاتے ہیں. اما جی پڑھے ہیں, آیت کریمہ پڑھ رہے ہیں, دعائیں مانگ رہے ہیں, لیکن انسان ماں باپ کو دیکھے گا, ماں باپ نہیں چاہیے, نہیں پروردگارا. وہ صاحبت ہی وہ بنی ہے, یہ لائف پارٹنر جتنی بھی محبت ہے نا دنیا کی حد تک. کبھی آپ نے کسی کو دیکھا جنازے کو رات روک لے صرف یہ کہہ کر کہ نہیں بہت محبت تھی, ایک رات اور رک جائیے گھر میں. یہ محبت زندگی کی سانسوں کے ساتھ وابستہ ہے عزیز آنے میں. کتنا ہی عزیز کیوں نہ انسان کہتے جلدی اٹھاؤ. ہم نے بعضوں کا دیکھا, ہم اگر مینشن کر دیں نہیں غسل میں کوتاہی ہو گئی, جلدی کریں آپ لوگ, ڈیڈ باڈی کو لے کر ہی بیٹھ گئے. تین گھنٹے تھے آپ کے پاس سے میت, قریبی ترین رشتے چاہتے ہیں میت جلدی چلی جائے, جنازہ جلدی نکل جائے, سب رخصت ہو جائے, ہم گھر پر آ کر سکون سے بیٹھ جائیں. وہ امی ہی وہ ابھی, سب بھاگ رہے ہیں, محشر کا عالم ہے, انسان کسی کو پہچاننا چاہتا ہی نہیں ہے. ہم قیامت کے دن فریاد کریں گے خدا پوری کمیونٹی لے لے, بس سما جنجی ہے. قرآن کہتے صرف مجھے نجات مل جائے. اب میدان محشر ہے, یہ مولوی صاحب کا گریڈ بڑا اچھا تھا, حرم کے خطیب ہیں, بہرحال خدمت گزار ہیں. فرشتوں نے ان کی فائل اٹھائی اور لے جا کر پولیس سراج کے قریب رکھ دی. نمازیں ساری پوری ہیں, روزے سارے پورے ہیں, حج اپنا ادا کر چکے ہیں, قضا گردن پر کوئی ذمہ داری نہیں. ملائکہ نے جیسے فائل دیکھی نا, ایوری تھنگ از اوکے, کہا جاؤ جنت کی طرف. اچھا مزے کی بات ہے, جنت اور جہنم کے درمیان ایک چھوٹی سی ایک سچویشن ہے. یہاں پر اللہ نے جنت رکھی ہے, اس جنت کے آگے جہنم ہے, اور جہنم کے اوپر ایک برج ہے جسے پل صراط کہا جاتا ہے. یہ پل صراط کسی کے لیے تلوار کی دھار سے زیادہ تیز اور بال سے زیادہ باریک ہے, لیکن کسی کے لیے اتنا ایکسٹینڈ ہو جاتا ہے جیسے ہائی ویز ایکسٹینڈ ہوتی ہیں. یہ میرے نام اعمال پہ ڈیپینڈ کرتا ہے, مجھے کون سی کلاس ملی ہے پل صراط میں. جس طرح میں نے اس دن مینشن کیا تھا, جنت میں سب کو ایک جیسی جنت نہیں ملے گی, جہنم میں بھی سب کو ایک جیسی جہنم نہیں ملے. اللہ نہ کرے میں اگر جہنم میں چلی بھی گئی تو آپ کے خیال میں میری اور صدام کی جہنم سیم ہوگی. جنت میں درجات ہیں, جہنم میں درکات ہیں. اس دن ہم کس کے یہاں گئے تھے, 7th یا 6th فلور تھا. میں نے نیچے دیکھ کر سوچا ابھی دیکھتے تو ہال آتا ہے, اگر کوئی پیچھے سے ایک دم سے دھکا دے دے شہناز کے ایسا ہے, مجھے نام اتنے اچھے یاد نہیں رہتے. لیکن میں نے سوچا پیامبر معراج کی رات پہنچے, ایک دم دڑام کی آواز آئی, جبرائیل سے کہا یا پھر جبرائیل یہ کیا ہے. کہا ایک دفعہ سارے فرشتے بیٹھے ہوئے تھے, سب آپس میں بحث کرنے لگ گئے جہنم کی گہرائی کتنی ہے, کوئی کہے اتنی, کوئی کہے اتنی, کوئی کہے اتنی. ایک فرشتہ بڑا عقل والا تھا, اس نے کہا ایسا کرتے ہیں پتھر پھینک دیتے ہیں, جب پتھر جا کر جہنم کی تہ میں گرے گا ہمیں پتا چل جائے گا جہنم کی گہرائی, اندازہ لگا لیں گے اپروکسیمیٹلی اتنی ہے. کہا اس وقت ایک فرشتے نے پتھر پھینکا تھا, اب وہ جہنم کی تہ میں گرا ہے, اب وہ جہنم کی, جہنم آپ کنسیڈر نہیں کر سکتی. جنہوں نے نیاگرا فال دیکھی ہے نا وہ اندازہ کر سکتے ہیں, جب انسان نیاگرا فال کو دیکھتا ہے تو وحشت کا احساس ہوتا ہے. और पानी को देखकर कहाँ की वहशत, आग को देखकर असल में तो वहशत होनी चाहिए ना। पानी तो फिर इंसान को कभी कभी रिलैक्स करता है, अच्छा फील होता है, रिवर हो, सी हो, बीच हो, कॉर्निशेस हो, लेकिन कहा वहां मैदान में शराब। ये पुले सिरात है, पुले सिरात के नीचे जहन्नुम है, जरा सा पैर लर्जा नहीं नीचे ओ शोले लपक रहे हैं, और नीचे बहुत सारे लोग इंतजार कर रहे हैं, नीचे गिरे आप जैसे हम जल रहे हैं आप भी जले। मौलाना साहब पुले सिरात पर पहुंचे, जैसे ही पुले सिरात पर कदम रखा, वो कसाब जो नजफ अशरफ में जानवर बेच रहा था वो यहूदी था, अब काफिर है, जहन्नुम में जल रहा है। इसने नीचे से आवाज दी, मौलाना साहब को रोक ले, मलाइका ने रोक लिया। मौलाना साहब का हाल खराब होने लग गया, कहा कि मलाइका मुझसे बर्दाश्त नहीं होता, नीचे से जहन्नुम की लहरें आ रही हैं, आग की हिद्दत महसूस की जा रही है, जब तक ये तुम्हें गुजरने नहीं देगा ना कोई तुम्हें यहाँ से गुजरने नहीं दे सकता, कोई नहीं छोड़ सकता। कहा मैंने इसका क्या किया है, उसको जहन्नुम से बाहर निकाला गया। साइड पर डायलॉग के लिए एक तरफ मौलाना साहब, एक तरफ वो यहूदी कसाब। मौलाना साहब ने कहा क्या बात है, क्यों रोका है, यहाँ की गर्मी बर्दाश्त नहीं होती, कभी कभी ओवन ज्यादा हीट पर चले जाए ना, थोड़ा सा हाथ रख के देखे इंसान बर्दाश्त कर सकते हैं। हम ओवन के अंदर हाथ डालने के लिए ग्लव्स होते हैं, हम ग्लव्स डालते हैं हाथ में, ट्रे पकड़ते हैं, बर्दाश्त नहीं। परवरदिगार ये आतिश जहन्नुम बर्दाश्त नहीं है, जो इंसान जलाता है वो आतिश जो तेरे गजब से जली है। कहा कि मुझसे बर्दाश्त नहीं हो रहा, बहुत शदीद गर्मी है, ये गाड़ियों के शीशे जब ऊपर चढ़ते हैं और जब एसी फास्ट किए जाते हैं, मैं कभी सोचती हूँ अभी दुनिया में तो हमने एसी तेज कर लिए, 16 पर लेकर आओ ये क्या एसी कूलिंग करेगा। अजीजा ने मन अपने हाथों से जहन्नुम के लिए शोले भड़कते हुए जमा करते हैं हम। यहूदी ने कहा मेरे 2 दिरहम आपको याद है, मौलाना ने कहा याद है, कहा दे, कहां से दूं, ये डेस्टिनेशन और ट्रांजिट की करेंसीज का ख्याल रखना चाहिए ना, कहां से दूं। कहा मैं नहीं जानता, मेरे 2 दिरहम दें। फरिश्तों की तरफ मदद वाली नजरों से देखा मौलाना साहब ने, फरिश्तों ने कहा नो वे, यहाँ कोई डिस्काउंट नहीं, कोई कंसेशन नहीं, कुछ नहीं, कोई बार्गेनिंग नहीं, ये आपका तलबगार है, आपको देने, आपको देने, दुनिया में दे देते। कहा भाई मैं कहां से लाऊं, मेरे पास 2 दिरहम है ही नहीं। कहा अच्छा ठीक है, हम एक डील कर लेते। मौलाना साहब की डील का लफ्ज सुना, थोड़ा दिल को तसल्ली, शुक्र, जैसे आपका सांस ऐसे ऐसा रुक रहा है। कहा डील कर लेते हैं। कहा ठीक है, डील करो। क्या डील करते हो? कहा देखो तुम जन्नती हो, तुम्हारा जिस्म ठंडा है, मैं जहन्नुम हूं, मैं जल रहा हूं, मुझे 2 दिरहम के बदले 2 उंगलियां लगाने की इजाजत दे दो जहां चाहूं। मौलाना साहब ने सोचा बुरा नहीं है, चलो बिलाखिर यहाँ से निकल जाऊंगा, जन्नत में पहुंच जाऊंगा, हुरों से कहूंगा पहले जख्मों पे मरहम पट्टी कर लो, जल गया है, बंडोल लगाइए, कुछ ना कुछ तो करेंगी ना। मौलाना ने कहा लगा लो। उसने कफन का पिराहन हटाया, कफन के अंदर सिलावा तो पहनना नहीं है, मकरूह है, लेकिन कफन का पिराहन हटाया, यहाँ 2 उंगलियां लगाई। मौलाना साहब जब ख्वाब से उठे ना तो यहाँ 2 जलने के निशान थे, और हरम अमीरुल मोमिनीन के मेंबर पे गिरेबान को खोल कर दिखाया अवामुन नास को, कहा दुनिया में सजा मिल जाए, दुनिया में इंसान सख्ती को सहले बहुत आसान है निस्बतन वहां के, यहाँ तो हम 10 काम कर सकते हैं ना, 10 अरेंजमेंट है हमारे पास, लेकिन हम ये जो रद्द मजालिम, मैं अपनी उसी रद्द मजालिम वाली बहस पे वापस आऊं, मुझे ये भी डर है कि मस्जिद लंबी ना हो जाए, लेकिन मैं रद्द मजालिम पर वापस आऊं। बिलाखिर हमने जिंदगी में कभी किसी को माली नुकसान पहुंचाया है? यस ऑब्वियसली। अब इंसान अपनी मेमोरी को रिकॉल करना शुरू करे, पहला ऑप्शन, हमने जिन लोगों को माली नुकसान पहुंचाया है हम उन्हें जानते हैं, वो भी जिंदा हैं, हमारी जिम्मेदारी बनती है, शरी जिम्मेदारी बनती है, हम उनसे जाकर या अपोलोजाइज कर ले, माफी मांग ले। अब मेंशन करने की जरूरत नहीं कि हमने आपको माली नुकसान पहुंचाया है। मिसाल के तौर पर हमने एक बार रद्द मजालिम पे एक छोटा सा प्रोग्राम किया था, एक मोमिना ने कहा मैंने अपने दादी के बहुत पैसे चुराए। मैं मिसाल इसलिए दे रही हूँ कि आपके जहन में आए कि हम किस तरह की कोताहियां करते हैं। कहा उनकी आंखों की बिनाई बहुत हल्की हो गई थी आखिरी उम्र में, वो सारा दिन एक जगह बैठी रहती थी, घर में चचा ताया बाप बहुत सारे अफराद, आपके पाकिस्तान हमारे पाकिस्तान हिंदुस्तान में रहते हैं लोग इस तरह जॉइंट फैमिली सिस्टम। कहा मेरे फादर चचा वगैरह सब इनको पैसे देकर चले जाते थे, वो सारा दिन बच्चे आते थे, दादी 5 रुपए देना, दादी 2 रुपए देना, और दादी सारा दिन बांटती रहती थी, खुश रहती थी, और बेटे भी इसीलिए कि चलो माँ की एक एंटरटेनमेंट रहेगी, बच्चे बांटती रहेंगी। कहा दादी को सही नजर नहीं आता था, कभी कभी हम जाकर खड़े हो जाते थे, दादी ने 2 रुपए दिए, 5 रुपए ऐसे ही उठा लिए। अगर हम किसी ऐसे शख्स को माली नुकसान पहुंचाए, किसी की गाड़ी का शीशा तोड़ दिया, किसी की खिड़की का शीशा तोड़ दिया, औरतों की तो बड़ी अच्छी आदत होती है, कभी कभी इमामबारगाह में बैठती सतरंगी के धागे निकालती रहती। बरजख का सफर में एक वाक्य को मेंशन किया, एक मोमिन से पूछा कहाँ रुके हो? कहा 20 साल से बरजख में रुका हूँ। कहा क्यों? कहा मेरा काम यह था कि मैं लोगों के लिए घास को कैरी करता था, एक जगह से दूसरी जगह जलाने के लिए खुश्क लकड़ियां। कहा एक दवा कहीं सांस लेने के लिए बैठा, अभी कभी कभी आपने देखा फ्लॉसिंग करते हैं हम दांतों में। कहा मैंने उस गड्ढे में से एक जरा सा तिनका निकाला, दांतों में खिलाल के और फेंक दिया। मलाइका पूछते हैं ये किससे पूछा था, ये घास का गट्ठा तुम्हारी मिल्कियत नहीं था, तुमने अगर इसमें से एक तिनका तोड़ा, तुमने इसमें से फ्लॉसिंग करने के लिए एक छोटा सा टुकड़ा निकाला है, किससे पूछकर? मालिक से कहा था मैंने तोड़ लिया। मुकद्दस अर्दबेली जैसी एहतियात, नजर से करबला जाने लगे हैं। उस जमाने में सारी बात है, अब गाड़ियां नहीं थी, कोई और सोर्स ऑफ कन्वेंस नहीं थी, एक खच्चर को किराए पर लिया, खच्चर के मालिक से डील हो गई, मैं यहाँ से नजर से करबला जाऊंगा, करबला से वापिस आऊंगा। जब निकलने लगे तो किसी ने लाकर एक छोटा सा पार्सल दे दिया, खत दे दिया। आप जा रहे हैं करबला? कहा बिल्कुल। कहा ये मेरी तरफ से एक छोटा सा खत है, ले जाएं, वहां बेटा रहता है उससे दे दीजिएगा, अब्बा रहते हैं उससे दे दीजिएगा। सारे रास्ते खच्चर पर बैठे नहीं। साथियों ने सवाल किया आपने इसे रेंट पर क्यों लिया? कहा जब मैंने रेंट पर लेने की डील की थी ना, उस वक्त मैंने अपनी जात की बात की थी, मैं इस खच्चर पर सवार होकर नजर से करबला जाऊंगा। अब ये जो खत है मेरे हाथ में, ये एक एक्स्ट्रा चीज है, जो एहतियात करने वाला है वो इतनी एहतियात करने वाला है, और जो बेचारा बेएहतियाता है उसके लिए कोई हराम हलाल फर्क नहीं पड़ता। अलबत्ता अगर हमने मिसाल के तौर पे बाद लोग चचा ताया के साथ जॉइंट फैमिली सिस्टम में रहते हैं, दूध किसी का पड़ा था हमने इस्तेमाल कर लिया, पूछा हमने, कोई बात नहीं, बरज़ख में पूछेंगे जब वो। अच्छा मजे की बात है, हम ढूंढेंगे किसी ऐसे शख्स को जो हम जिसके ऊपर कुछ ड्यू हो हमारा, कितनी आसानी से अंदर गुजर कर जाते हैं हम औरतें अलखसूस, बेध्यानी में एक चीज उठा ली, चले कोई बात नहीं। इस चीज का वो दो दिन हम आप याद रखिएगा बस। पहला ऑप्शन, हम वो शख्स जिंदा है, हम उसे ढूंढ सकते हैं, हम उसे ढूंढेंगे या अपोलोजाइज करेंगे या चीज दे देंगे। दूसरा, अब हमें याद भी नहीं हमने कितने ग्लास तोड़े होंगे शादियों में, मजलिसों में हमसे कितना कुछ गिरा होगा। एक चीज हमारी मिल्कियत नहीं बनती, देखिए न्याज खाने के लिए होती है, उसमें आपने कुछ आगे पीछे कर लिया, सो के प्लेट आपने तोड़ी, आप जाकर मेंशन करें, हम कहते हैं अभी थोड़ी पता चलेगा इसको कि किसने तोड़ी। क्राउडी जगहों का बड़ा प्लस पॉइंट होता है, पता ही नहीं चलता नुकसान किसने किया, उन्हें नहीं पता चल रहा, अल्लाह भी नहीं देख रहा, लम या अलम भी अल्लाह यरा, क्या तुम सोच रहे हो खुदा देख रहा है? और आप आखिरी चीज, हमें याद ही नहीं है कभी हमने बगैर किराए के मुमकिन है पब्लिक ट्रांसपोर्ट पर ट्रेवल किया, कभी मुमकिन है। मैं एक मिसाल दे रही हूँ, अब मिसाल इसलिए बनाई जा रही है कि आप ये ना सोचें कि ये रद्द मजालिम नाम की बला कहां से जहरा जाते हुए किंग साशा की मोमिनात के सर पर मुसलत कर गई। कभी हमने स्कूल कॉलेज यूनिवर्सिटी की कैंटीन से कुछ खाया हो और बिल पे करने में अब हमने दिया, उसने कहा अभी खुला नहीं, अच्छा चलो चले गए, बात खत्म हो गई। हमारे कल्चर के अंदर ये चीजें हैं। हमने किसी का बर्तन आया घर पर, आने के बाद बड़े आराम से बात, लोग अब जैसे मैं मजलूम अपनी मिसाल दूं, अपनी सिंफ की मिसाल दूं, जाकिरों की मिसाल दूं, आपने किसी बॉक्स के अंदर खाना भेजा, बच्चों ने ये सोचे बगैर कि ये बॉक्स किसी और का है, उसके अंदर कुछ रखा, माइक्रोवेव लगाया, वो माइक्रोवेव वाला नहीं था, वो फट गया, खराब हो गया, मैंने इस बॉक्स का हिसाब देना या नहीं देना? मैंने कब्र में जाना है या नहीं जाना? मुझे तख्ते गुस्सार पर डाला जाएगा या नहीं डाला जाएगा? मुझे इस पुलिस सिरात को क्रॉस करना है या नहीं करना? पुलिस सिरात को क्रॉस करने के लिए कुछ चीजें चाहिए अजीज आने मन, हक्को नाज से माफी। अब एक छोटा सा रफली आइडिया लगाए हम में से हर शख्स, और फिर उसे आप वाजिब सत्य के नाम से जहाँ आप अपना खून देती हैं वहीं पर दे दें, और कहीं ये रद्द मजालिम है। हमने जिंदगी में बहुत सारे ऐसे काम, कभी कभी मैं अपने पाकिस्तान में महसूस करती हूँ, मासियां आती हैं, तीन चार दिन काम किया और उनको लगा कि एक सैलरी कम दे रहे हैं, काम ज्यादा है, वो भाग गई। अभी इसने जो तीन दिन काम किया इसकी उजरत मेरी गर्दन पर है? यस और नो? ऑब्वियसली है। ऐसे सैकड़ों हिसाबात औरतों की गर्दनों पर आते हैं, नतीजा क्या निकलता है? मैं अभी मर गई, घर वाले बड़े मुतमिन, भाई मर गई अम्मा तो मजलिसें पढ़ती थी, ये करती थी, पता नहीं लोगों का। मेरा रमजान में माय मारे का गला खराब हुआ, आप यकीन करें मेरे बच्चे ने इतना प्यारा जुमला कहा, अम्मा आपने उम्मत का दिमाग खराब किया, अल्लाह ने आपका गला खराब कर लिया, आपने उम्मत को पूरे माय मारक में इतना डराया है। मैंने कहा बेटा नरम दिलों पर नहीं डराया जाएगा तो कब डराया जाएगा? हम सैयद शहदा के फर्श अज़ा पर बैठे हैं। अगर मैं आपसे कहूँ हम हुसैन के गम में रोए, हुसैन के गम में रोए, ऑब्वियसली इन आंसुओं के बदले में जन्नत मिलेगी, लेकिन उस जन्नत के तक पहुंचने के लिए हमें उस पुले सिरात से गुजरना है। उस पुले सिरात पर सैयद शहदा हमारा साथ देंगे, सैयद शहदा कहेंगे मेरी फर्श अज़ा में जाती थी कुछ नहीं सीखा, मैंने तो अपनी कब्रों के लिए भी जमीन खरीदी थी, ये नहीं कहा अल्लाह की जमीन है, मैं जमाने का इमाम हूँ, मेरा हर चीज पर इख्तियार है, नहीं मैंने जमीन खरीदी। सैयद शहदा ने शरीयत के तकाजों को कहां पामाल होने दिया? मेरा आखिरी जुमला और मैं मसायब की मंजिल में चली जाऊँ। जंगे सिफीन, कल मैंने जंगे सिफीन की तरफ इशारा किया जरा सा हरसुमा के हवाले से, शिमरेजुल जोशन के हवाले से, जंगे सिफीन में एक रात है लैलतुल हरीर, हरीर कहते हैं अरबी में जब सर्दी की शिद्दत से कुत्ते दांत बजाते हैं उसे हरीर कहा जाता है। पूरी रात जंग ऐसे जारी थी के समझे तलवारें टकरा रही हैं, ढालों से नेजे टकरा रहे हैं, अफरा तफरी है, हयाहू का आलम है। अमीरुल मोमिनीन ने इस लैलतुल हरी में दो काम करके बता दिया, जो मोमिन है, जो मुझसे उंसियत रखता है, जो मुझसे मोहब्बत करता है, उसे बिलाखिर कुछ एफर्ट्स करनी पड़ेंगी। पहली चीज, उस लैलतुल हरीर में बड़ी क्रिटिकल सिचुएशन में अंदर आए, गुलाम है साथ में, गुलाम का नाम मेंशन नहीं किया, कंबर है, कौन है, गुलाम से आकर कहा बहुत शिद्दत से प्यास महसूस करो, पानी लेकर। इमाम की खिदमत में पानी आया, एक बाउल के अंदर, एक कूजे के अंदर पानी आया, उस कूजे का किनारा थोड़ा सा टूटा हुआ था। अमीरुल मोमिनीन ने कहा तुम जानते नहीं हो इस टूटे हुए किनारे वाले बर्तन में पानी पीना मकरूह है, वापस ले जाओ बर्तन चेंज करो। कहा मौला लैलतुल हरीर है, इतनी बाहर गजब की जंग चल रही है, आपको मकरूहात की पड़ी है। मौला ने कहा हम जंग कर किस लिए रहे, मौला ने कहा हम जंग कर किस लिए रहे, मुझे बताओ ना, अगर हमने हराम और हलाल को नहीं समझना, हमारी जंग का कोई फायदा है, फ्रूटफुल है नहीं। दूसरी चीज, उस लैलतुल हरीर में उधर से तलवारें चल रही हैं, उधर से तीर चल रहे हैं, मौला ने जैसे ही आसमान को देखा, आसमान को देखने के बाद मुसल्ला बिछा दिया। इब्ने अब्बास आ गया है, कहा अमीरुल मोमिनीन क्या कर रहे हैं, कहा नमाज शब पढ़ने लगा। कहा ये नमाज शब पढ़ने का मौका है, ये नमाज शब पढ़ने का मौका है। नमाज शब पढ़ने के लिए इंसान को कम्फर्टेबल घर चाहिए, कमरे की कूलिंग अच्छी चाहिए, मुसल्ला भी बहुत आरामदेह चाहिए, वुजू करने का सारा इंतजाम भी चाहिए। फिर हम उठते हैं, कभी 3 रकत, कभी 5, कभी 7, कभी 9, कभी 11 रकत पढ़ डाली। अच्छा, आगा सीसानी ने बड़ा एक प्यारा पतली गली निकाली अपने मुकल्लिदीन के लिए, सोने से पहले कभी भी पढ़ लो, मगरिब इशा के बाद। एक बेनिफिट देता है मर्जे, हम वो भी नहीं लेते, बच्चों को आदत डाल इंसान, बस एटलीस्ट 3 रकत, मैं बच्चों से ज्यादा एक्सपेक्ट नहीं करती कभी, वो 3 रकत पढ़ लें तो मुझे 2 रकत शुक्राने की वाजिब हो जाए कि परवरदिगारा शुक्र अल्हम्दुलिल्लाह कोई तो पढ़ता है।
और
ये एक जंगे सिफीन की नमाज है अमीरुल मोमिनीन की। मौला ने कहा हम जंग करके इसलिए रहे हैं, अगर हमने शरीयत के कवानीन का ख्याल नहीं रखना, हमारे यहाँ मजलिसों में शरीयत के कवानीन का ख्याल नहीं रखा जाता। मैं कभी सोची मौला की जाखरी खिलाफत का जमाना, कूफे में बैठे हैं, तख्त पर बैठे हैं और एक अमीरुल मोमिनीन कहला रहे हैं। रिवायत नकल करते हैं शेख जबीउल्लाह महल्लाती रियाहीन शरिया में, कहा एक मौला की मस्जिद का सेटअप ऐसा लगता है रिवायत से ऐसा महसूस होता है, एक रिसेप्शन है वहां पर मौला का खादिम है और रिसेप्शन के अंदर मस्जिद का एक अंदरूनी हिस्सा है जहां मौला अपने बैतुल माल के और बाकी मुसलमानों के काम निपटाते हैं। एक से आफाम कनीज दाखिल हुई, सलाम किया, कहा मुझे अमीरुल मोमिनीन से मिलना है, मुझे छोटा सा काम है पर्सनल। कंबर अंदर गए, आकर कहा मौला कहते हैं थोड़ा सा इंतजार करो, मैं बैतुल माल का ये काम निपटा लूं फिर मैं तुम्हारी बात सुनता हूं। अभी वो कनीज बेचारी बैठ गई साइड में इंतजार करने के लिए वेटिंग लाउंज में, मेरे बकौल थोड़ी देर गुजरी थी उम्मे हानी मौला की बहन, बड़ी जलीलुल कद्र, बड़ी जाहो जलाल वाली खातून गुजरी है तारीख में। जनाब सईदा की 2 ही नंदे थी, उनमें से एक सबसे ज्यादा हाईलाइट हुई उम्मे हानी, और दूसरी बेचारी का नाम तो बहुत सारे लोगों को पता भी नहीं उसका नाम क्या होगा, फाख्ता नाम था एक, इनका नाम जुमाना है, उनका नाम फाख्ता है, इनकी कुनियत उम्मे हानी है, हुबैरा की जौजा है। फिर वो मुशरिक हो गया, दोनों के अंदर सेपरेशन हो गया। उम्मे हानी आई, काका है भाई मेरा, कंबर ने कहा थोड़ी देर इंतजार करें, बीबी बैठ जाएं, मौला भी बिजी हैं, ये भी जाएंगे अंदर, आप भी चली जाइएगा, मामला खत्म। थोड़ी देर गुजरी, मौला ने इशारा किया गुलाम ने इस कनीज को, रुमे हानी से कहा दोनों अंदर चले जाएं, मौला ने बुला लिया दोनों को। अंदर गई कनीज, जाकर सलाम किया बड़े अदब से, कहा मौला मैं आई हूँ, बैतुल माल से मेरा हिस्सा दे दे। मुसलमानों को वो जो फंडिंग होती थी, ये जो जकात और मालिया तो ये सब जमा किया जाता है, इनमें से कुछ क्राइटेरियाज होते हैं और इनको कुछ पे किया जाता है, बैतुल माल में से मेरा हिस्सा दे दे, मैं लूं और चली जाऊं। मौला ने एक सर बे मोहर थैली को अगर मैं एक्सप्लेन करना चाहूँ ना, सील पैक थैली उठाकर इससे आफाम कनीज के हाथ पे रखी, इसने थैली पकड़ी और निकलने लगी। उम्मे हानी भी आगे बढ़ी, कहा अबल हसन मैं भी इसीलिए आई थी, मेरा बैतुल माल में से हिस्सा दो, चीजा विडो लेडी। मौला ने ऐसी एक थैली उठाई और उठाकर उम्मे हानी के हाथ पे रखी और कहा ये लो उम्मे हानी तुम्हारा हिस्सा। दोनों बाहर निकल गई और इससे ज्यादा उम्मे हानी ने मौला को डिस्टर्ब नहीं किया, बाहर वापस उसी रिसेप्शन पे पहुंच गई। अब औरतों की एक तजस्सुस की आदत होती है, उम्मे हानी ने अपनी थैली खोली। अब तारीख ने यहाँ पर बाज जगह लिखा 10 दिरहम थे, बाज जगह लिखा 20 दिरहम थे, मुझे उसके अमाउंट से कोई सरोकार नहीं। थैली खोली, उसमें से अपने दिरहम गिने, इस कनीज से कहा अपनी थैली खोलो, कनीज ने भी अपनी थैली खोली, उसकी और उम्मे हानी के अमाउंट सेम निकली। गुस्से के आलम में कनीज बेचारी तो घर चली गई, उम्मे हानी वापस आई, कहा अबुल हसन तुमने आज किया क्या, ऐली तुमने मेरे साथ किया क्या। कहा मैंने क्या किया, कहा कि वो कनीज आए तुम्हारे पास, क्या मांगने आई थी। اب بیت المال میں سے اپنا حصہ, مہینے کے شروع کی تاریخیں میرے بقول. کہا کہ میں تمہارے پاس کیا لینے آئی تھی؟ کہا بیت المال میں سے اپنا حصہ. کہا تم نے مجھے ام ہانی کو, جو ابو طالب کی بیٹی ہے, جو تمہاری بہن ہے, جو رسول کی چچا زاد ہے, جو بنو ہاشم میں سے ہے, جو یہ ہے یہ ہے. میں نے کہا نا ہمارے اپنے کرائیٹیریاز ہیں, اور اس سے عوام کنیز کو ایک جیسا حصہ دیا بیت المال میں سے. کہا میں نے قرآن کا آخر اول سے آخر تک پڑھا, خدا نے اولاد اسماعیل کو اولاد اسحاق پر کہیں فضیلت نہیں دی. جب خدا کا کرائیٹیریا تقوا کا ہے تو میں خدا سے آگے کیسے بڑھ سکتا ہوں؟ تمہیں صرف اس لیے زیادہ دوں کہ تم میری بہن ہو.
میں
کہ میرے اور تمہارے درمیان, میرے لیے تمہارے اور اس کنیز میں بیت المال کے عنوان سے کوئی فرق نہیں. ہم مجلسوں میں پارٹی بازی کرتے ہیں. ہم سمجھ گئے, سمجھدار مجمع کا ایک سب سے بڑا پلس پوائنٹ یہی ہوتا ہے, چہرہ دیکھتے ہیں پھر نیاز دیتے ہیں. وہ بہن ہے, وہ بھابھی ہے, وہ پڑوسن ہے, وہ ویل وشر ہے, وہ فرینڈ ہے. جب سعید الشہدا کی بارگاہ میں پہنچے سب ایک ہوئے. عزیز آنے والے, ہم نے کیا لیا؟ میں نے صفین کی نماز شب کی مثال دی, ایک نماز شب کی مثال مصائب سے وابستہ. وہ علی کی نماز شب تھی. میں مولا سے, میں مولا کی خدمت میں ایک سوال کرتی ہوں, آپ میرے سوال میں میرا ساتھ دیں. مولا میں آپ کے سامنے ایک چھوٹا سا کوشچن مارک بناتی ہوں. آپ نے صفین میں نماز پڑھی, نماز شب پڑھی, تلواریں تیر سب سب ساری کریٹیکل سچویشن کو ہم نے ریئلائز کر لیا. آپ مرد تھے, مولا زرہ پوش تھے, مولا فرنٹ کی زرہ پہنتے تھے. جب جنگلی نکلتے ہیں مدینہ سے, ذرا پوش ذرا بنانے والا کہتا ہے مولا ذرا ادھر تو ہوں, میں آپ کی پیچھے سے میجرمنٹ لوں. کہا مجھے پوش کی ذرا نہیں چاہیے. پوش کی ذرا وہ پہنتے ہیں جنہوں نے میدان سے بھاگنا ہوتا ہے اور انہیں ڈر ہوتا ہے پیچھے سے کوئی وار کر دے گا. میں جب تک ہوں میرا فرنٹ کور ہے, کافی ہے. مولا آپ نے ذرا پہنی ہوئی تھی, بیٹے زندہ ہیں, اقربا زندہ ہیں, آپ کے پیچھے اتنا چاہنے والوں کا لشکر ہے. ایک نماز شب وہ تھی جو شام غریبا کی تاریکی میں آپ کی بیٹی نے پڑھی. خیمے, ابھی میں شام غریباں کے مصائب نہیں پڑھے, خیمے جل گئے. سارے دن کی جنگ کے تھکے ہوئے بچے ریت کے ٹیلوں پر ماؤں نے سلا دیے. میں کبھی کبھی سوچوں بچوں کو سلایا کیسے ہوگا ماؤں نے. عائزہ اور اقربا کی لاشوں کا ڈھیر ہے زینب کبریٰ. سید سجاد تھوڑے سے فاصلے پر بیٹھے ہیں. دیکھا شہزادی نے ساری بیویوں کی ڈھارس بتائی. اب زینب اٹھی ہیں اور زینب پہ کبرا کا وجود نازنین, ان کی باڈی لینگویج بتاتا ہے بی بی کچھ ڈھونڈ رہی ہیں, چیزوں کو اٹھاتی ہیں ہٹاتی ہیں, کبھی کسی چیز کو ہلاتی ہیں. سید سجاد نے آواز دی, کہا پھوپھی اماں کچھ ڈھونڈ رہی ہیں. کہا ہاں بیٹا. کہا کیا ڈھونڈ رہی ہیں؟ کہا تین چلو پانی کے. سید سجاد جانتے ہیں امام وقت ہے, لیکن میرے اور آپ کے لیے بھی تو کچھ ہو تاریخ کے دامن میں. کہا پھوپھی اماں پیاس نے بےتاب کر دیا مرحوم نقن آل اللہ مقامہ, میری جان قربان ہو جائے برے صغیر کے اس نادر ہیرے پر. کہتے ہیں سید سجاد نے کہا پھوپھی اماں پیاس نے بے قرار کر دیا. کہا حسین کی تشنگی کے بعد اب پانی کی طلب نہیں رہی. کہا پھر پھوپھی اماں پانی سے کیا کریں گی؟ کہا وضو کر کے نماز شب پڑھوں گی. تمہیں پتہ آخری لمحات میں حسین نے مجھ سے کہا تھا زینب نماز شب کی دعاؤں میں میرا نام لے کر دعا کرنا. حسین جانتے تھے بہن نماز شب پڑھے گی. میں مولا سے کہوں مولا جنگ صفین کی لیلۃ الحریر کی نماز شب آسان تھی یا یہ نماز شب؟ زینب جانتی ہیں زینب کی زندگی کی سخت ترین رات کس طرح سے گزاری. میں کبھی سوچوں ہمارے گھر سے ایک جنازہ جاتا ہے واجب نماز دغدغے میں پڑھ پاتا, پتہ نہیں پڑھ پاتا انسان حجاب. میں نے اچھے اچھے دینداروں کے جنازوں پر دیکھا ہے پردے کا خیال نہیں رکھا جاتا, عورتوں کو اپنے حجاب کی ہوش نہیں رہتی, پردے کی پرواہ نہیں رہتی. بعض اوقات میں نے دیکھا بے ہوش ہوتی ہیں بیٹیاں, نامحرم آتے ہیں پانی چھڑکا جاتا ہے, عجیب حیا ہوئے. ہمارے گھروں میں ایک جنازہ ہمارے دین کا جنازہ بن جاتا ہے. حسین کی بہن کے سامنے 72 جنازے, 72 کی داغدار. اور پھر ایسا سب حسین کے ساتھ جتنی بھی بیویاں تھیں ان کا صبر ایسا ہی تھا. لیکن ان بیویوں میں ایک بیوی بہت نازنین ہے. علماء ممبر نے کچھ جملے نقل کیے, کہا جیسے ہی مکہ سے نکلے نا حسین, راستے میں کبھی علی اکبر کو آواز دیتے ہیں, کہتے ہیں علی اکبر کپڑے کو گیلا کرو. اتنی اماریاں حسین کے ساتھ, صرف ایک اماری پر ڈالنے کا حکم ہے. علی اکبر پوچھتے ہیں بابا کیوں؟ کہا ام رباب کی اماری پہ ڈال دو. علی اکبر پوچھتے ہیں بابا کیوں؟ کہا تم جانتے نہیں ماں کے ساتھ بچہ بہت چھوٹا ہے, جب خیمے نصب ہونے کی باری آتی ہے عباس کو حکم دیتے ہیں سب سے پہلا خیمہ ام رباب کا لگایا جائے. عائزہ اور اقربا سوال کرتے ہیں مولا کیوں ام رباب؟ کہا بچہ اتنا چھوٹا لے کر چلی ہے امی رباب، بالآخر خیال تو رکھنا ہے نا. میں کبھی سوچوں سید الشہدا کو کتنا خیال تھا امی رباب کا. ہمارے ایک برادر بزرگوار نے کچھ عرصہ پہلے ایک مجلس میں ایک جملہ کہا، کہا دنیا کے اعتبار سے دیکھیں خوش نصیب ترین عورت ہے امی رباب. جب کربلا پہنچی ہیں سر پر والی کا سایہ ہے، سہاگ کی چادر ہے، خدا نے بیٹی کی بیٹی جیسی رحمت بھی دی ہے، بیٹے جیسی نعمت بھی دی ہے، امی رباب کی گود آباد ہے، خدا نے کسی چیز کی کمی نہیں دی. لیکن اس شہزادی پر مصیبت کہاں پر آئی؟ اس شہزادی کی مصیبت اساسی کیا تھی؟ جب کربلا سے چلی ہے یہ بی بی، میں شہادت تو موت کی مجلس میں پڑھوں گی شہزادے کی، لیکن دو منظر آپ کی خدمتوں میں بیان کروں اور اجر کو مل اللہ آپ کی زحمت سماعت کو ختم کر دوں. یہ شہزادی جب چلنے لگی ہے، 11 محرم کی صبح ہے، عمر سعد نے اپنے سپاہیوں کو حکم دے دیا سارے سروں کو نوک سینہ پر سجا دو، ہم ان سروں کے بدلے یزید ملعون سے انعام حاصل کریں گے. جب سرحائی شہدا نیزوں پر سج گئے، عمر سعد کہتا اپنے سپاہیوں سے سروں کی گنتی شروع کرو، ان سروں میں ایک سر نہیں ملتا، میں قربان ہو جاؤں اس مانتا کی غربت پر. یہ جملہ ہوا کے دوش پر ام رباب کے کانوں تک گیا. اٹھی، آ کر زینب کے پاس بیٹھ گئی، کاش شہزادی کیا میرے اصغر کی لاش ڈھونڈی جائے گی. زینب نے سر کو جھکا لیا، عمر سعد اپنے سپاہیوں کو حکم دیا سرزمین کربلا کھود ڈالو. حسین کے ہاتھوں پہ آخری لمحات میں ایک بچہ تھا جسے حسین خیام کے پیچھے لے کر گئے تھے. مقاتل، تواریخ، روایات کہتی ہیں فوج اشیا نیزے لے کر زمین کربلا کو کھودنے میں مشغول ہو گئی. میں نہیں جانتی اس ماں کے صبر کی کیا کیفیت ہوگی، لیکن علماء ممبر کہتے ہیں جلے ہوئے خیموں کے پشت پر ایک شقی نے نیزہ زمین کے اندر ڈالا، صرف نیزہ تھا، نیزہ کھینچنے میں محسوس ہوا نیزے کے ساتھ کوئی چیز بے وسط ہے. جب بٹی کو ہٹایا گیا اصغر کا ننگا سا بدن، مجھے نہیں معلوم لیکن میرا دل کہتا ہے شاید ماں اپنی جگہ سے کھڑی ہو گئی ہو، کچھ قدم آگے بڑھ گئی ہو. ایک شکی میری ممتا کا امتحان نہ لے. عمر سعد کے پاس وہ لاشا لایا گیا، شکی نے حکم دیا اس ننھے کے سننے سے سر کو کاٹ دو. رباب، آپ کی ممتا پر میرا سلام ہو. لیکن بہنیں بیٹھی ہیں، بھائیوں کی تکلیف نہیں سہی جاتی. رباب کے ساتھ ایک 3.5 سال کی بچی بھی ہے. جب واقعہ کربلا کے بعد پہلی مرتبہ پانی ملا تھا، ہاتھ میں کوزا لے کر چلی تھی، زینب نے پوچھا سکینہ کہاں جا رہی ہو؟ کہا پپی اما میرا بھیا ابھی تک پیاسا ہے. اس ماں کا صبر سنیں گے صرف دو منظر، ایک زندان شام کا اور ایک واپس مدینہ کا. اجروں کو مل اللہ، میں شہادت نہیں پڑھوں گی. یہ شہزادی کی غربت کا بھی ایک اور امتحان باقی ہے. جب اہل حرم واپس جا رہے ہیں، سید سجاد سے زینب نے کہا، بیٹا سجاد، ساری بیویاں سوار ہو گئیں، اہل حرم ناکوں پہ بیٹھ گئے، مجھے بیویوں میں ام رباب نظر نہیں آتی. سید سجاد زندان شام کی سیڑھیاں پلٹے، جا کر دیکھا ایک ننی سی لحد پر ماں سر کو رکھے بیٹھی ہے، ہاتھ کو آگے بڑھایا، بڑھا کر کہا اٹھی اما چلے. کہا سجاد کہاں جاؤں؟ بیٹا تم جانتے ہو سر شام سکینہ زندان شام کی سیڑھیوں پر بیٹھ جاتی تھی، مجھ سے پوچھی تھی اما شام ڈھلتی ہے پرندے کہیں پرواز کر کے جاتے ہیں. میں کہا کرتی تھی سکینہ شام ڈھلتی اپنے آشیانوں میں لوٹ جاتے ہیں. مجھ سے کہتی تھی اما کبھی مدینے واپس آؤں گی. واپس آؤں گی سکرا سے کہوں گی بہت اچھا کیا سکرا، کربلا نہیں گئی، شمر کے تازیانوں سے بچ گئی، راستے کی سختیوں سے بچ گئی، ارے کوکانوں سے گھوڑ چھیننے سے بچ گئی، سید سجاد کیسے جاؤں؟ میری بچی تو یہاں پر سوئی ہے. سید سجاد ماں جا نہیں سکتی، بیٹے نے ہاتھ آگے بڑھایا ہے، ایک ہاتھ سید سجاد کے ہاتھ پہ رکھا، ایک خبر سکینہ پر رکھ کر ایک جملہ کہا، کہا سکینہ بیٹے تو باپ کو پیارے ہوا کرتے ہیں، بیٹیاں تو ماں کا دم بھرتی ہیں. سوتے سوچا نہیں ماں کے औरतों को रुलाया करते थे इसके बहन। अरे शहर का वक्त होता था, एक अंजना झूला हिलाया करती थी और कहती थी असगर कहाँ हो, माँ को तुम्हारे बगैर नींद नहीं आती। कभी उस लंबी कुर्ते को उठाया करती थी, साथ फेर के कहा करती थी सकीना कहाँ हो। सोचा नहीं जब मेरा बाप हर मान गया वो उसने बच्चा देखेगी मुझे अपना असगर।
بس یاد بلا جینا زنبا یا من قلبی جن قلبی من محمد سنی